বাড়ি পয়র খেপিও আদি উড়ি খেপিও সংসার বিলাসারি ভুলোনি নিপিও কে নাই হলায়ো।
नमस्कार। कोरोनाबाट आफू बच्न र अरूलाई बचाउन सहयोग गर्ने उद्देश्यले कानका लागि तयार पारिएको 15 मिनटको कोरोना क्याप्सूलमा तपाईंलाई स्वागत छ। सधैंझै आजको 19 क्याप्सूलका डोजहरू पनि तपाईंका प्रश्न, विज्ञका उत्तर अनि तपाईंका विचार र प्रतिक्रियाका आधारमा बनाइएका छन्।
कोरोनाको संक्रमणबाट अब नेपालमा पनि कुनै उमेर तथा वर्गको मानिस अछुतो रहेन। उमेरका हिसाबले बाल बच्चादेखि वृद्ध वृद्धासम्म, भूगोल र हावापानीका हिसाबले हिमालको चिसोदेखि तराईको गर्मीसम्म फैलिएको कोरोना भाइरसका बारेमा अझै पनि थाहा नभएका कुरा थुप्रै छन्।
अहिलेसम्म भएको संक्रमण, मृत्यु र निको हुनेको तथ्याङ्क हेर्दा पाको उमेरका मानिस र दीर्घ रोगीहरू कोरोनाको बढ़ी जोखिममा देखिन्छन्। केही समय अघि उहानमा गरिएको अध्ययनमा कोरोना संक्रमण भइसकेपछि वृद्ध वृद्धाहरूले बढ़ी समस्या खेप्नु परेको पाइयो।
त्यसैले आजको कोरोना क्याप्सूल जोखिम समूहमा रहेका वृद्ध वृद्धामा संक्रमण हुन नदिन के कस्ता तयारी छन् भन्ने विषयमा केन्द्रित छ। सधैंझै आजको क्याप्सूल पनि तपाईंका प्रश्न, टिप्पणी तथा विज्ञका उत्तर मिसिएर बनेका छन्। आजका सबै प्रश्नको जवाफी डोजका लागि हामीसित हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनी।
सागर त्रिपाठीको प्रश्न छ, कति वर्ष माथिका, कुन औषधि नियमित खाइरहेका वा कुन कुन रोग भएका मानिस कोरोनाको बढ़ी जोखिममा हुन्छन्?
अहिले एकदमै अति उच्च जोखिममा क्यान्सरको उपचार गरिरहेका, त्यो चाहिँ रेडियोथेरापी अथवा केमोथेरापी दुइटैले शरीरलाई अत्यन्त कमजोर पार्छ। शरीरको हाम्रो चाहिँ जुन रोग विरुद्ध लड्ने शक्तिलाई अत्यन्त कमजोर पारेको हुन्छ त्यो कारणले। र अर्को चाहिँ यो चाहिँ अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले पनि नियमित रूपमा त्यो अङ्ग प्रत्यारोपण चाहिँ शरीरले चाहिँ असफल नबनाओस् भन्नको लागि नियमित रूपमा औषधि खानुपर्ने हुन्छ। त्यो औषधि कारणको त्यो खाएको कारणले यो दुईटा समूहका व्यक्तिहरूलाई चाहिँ अत्यन्त जोखिममा राखिएको छ। त्यसबाहेक अब के भन्छ भने अलिकति कमजोर, अब शारीरिक रूपमा कमजोर भएका अलिकति वृद्ध व्यक्तिहरू, त्यस्तै अब चाहिँ साना बच्चाहरू, यिनीहरू चाहिँ अनि बढी जोखिममा हुन्छन्। 90 वर्षभन्दा माथि 105 वर्षका पनि अनि अस्पतालमा कोरोना लगाएर यो पुरा निदान भइसकेपछि पनि पोजिटिभ निस्केका पनि अस्पतालमा बसेर कोरोना जितेर उहाँहरू घर फर्किनुभयो। त्यसो गर्दाखेरि त्यो लागिहाल्छ भन्दैमा चाहिँ अनि उमेर अलि ढल्केको भन्दैमा उरा त्यो इम्युनिटी चाहिँ कमजोर भएको भन्ने अर्थ पनि लाग्दैन। त्यसो भए हुनाले कसैको चाहिँ अलिकति चाँडै अलिकति त्यो इम्युनिटी चाहिँ खस्केको हुन्छ, कसैको चाहिँ अनि चाहिँ ठिकै इम्युनिटी रहेको त अब वृद्धै व्यक्ति हुनुभयो भने उहाँहरूलाई केही हुँदैन। तर उहाँहरूलाई हामीले चाहिँ जोखिमयुक्त समूह राखेर चाहिँ सकभर यो चाहिँ संक्रमण हुनबाट घरमा पनि 1 मिटरको दूरी अनि त्यसपछि हात धुने अनि मास्क लगाउने गरेर चाहिँ राख्दाखेरि राम्रो हुन्छ, कुनै भेटघाट हुनुपर्दा यताउता। अन्यथा त अब घरमा चाहिँ जुन घरको हाम्रो चाहिँ नियमित घरका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू रुवा खोकी लागेको यस्तो चाहिँ बिरामी परेको भए उहाँहरूको नजिक नजाने हो, अन्यथा त अनि चाहिँ त्यसरी चाहिँ धेरै बार्नुपर्ने अवस्था छैन।
घरमा 80 वर्ष नागेकी हजुरआमा र 4 वर्षकी छोरी छन् भन्दै शर्मिला बुढा थोकी सोध्नुहुन्छ। हजुरआमा र नातिनी छुट्टिने मान्नुहुन्न, हामी बाहिरबाट घर फर्किँदा छोरी ढोकामै आइपुग्छिन्, यस्तो बेला सुरक्षित हुने र राख्ने उपाय के होला?
यो सानो बच्चाको चाहिँ बडा गाह्रो छ हेर्नु है, अब हजुरआमालाई त नजिकै जानुपर्ने, छोरी राख्नुपर्ने केही जरुरी छैन। बच्चाहरू चाहिँ हुत्तिएर आफै पनि अब चाहिँ जिउमा टक्सिन आइपुग्छन्। त्यसो भए हुनाले अब तपाईँले चाहिँ मैले तपाईँको सुझाव के हो भने अब बाहिर जानुभएको छ, अब के काम गर्नुहुन्छ त्यो चाहिँ तपाईँले भन्नु भएन। काम अब अनुसारको प्रकृति हो, अब तपाईँले त्यो बच्चाले मान्दै मान्दैन भने तपाईँले पहिलो काम के गर्नु पर्यो भने त्यो बच्चालाई चाहिँ सगर हात लिन नसुन्नुहोस्। पहिला सबभन्दा पहिला तपाईँको हात धुनुहोस्, कपडाहरू फेर्नुहोस्, अनि त्यसपछि अनि चाहिँ अब चाहिँ समाउनु पर्ने आवश्यकता हो भने समाउनु, अन्यथा त्यो चाहिँ अनि चाहिँ बच्चालाई चाहिँ नसमाउने गर्नुभयो भने यो चाहिँ संक्रमणको जोखिम चाहिँ घट्छ।
आमाले उच्च रक्तचापको औषधि खान थालेको 10 वर्ष भयो भन्दै सरोज सापकोटा सोध्नुहुन्छ, आमालाई कोरोनाको जोखिम कस्तो छ, हाम्रो घरमा गर्नुपर्ने व्यवहार र खानै पर्ने खानेकुराहरू के हुन्?
चीनबाट आएको रिपोर्टमा चाहिँ उच्च रक्तचाप भएकाहरू चाहिँ धेरै संक्रमित भए भनेर चाहिँ चीनबाट आएका यो चाहिँ वैज्ञानिक लेखहरूले चाहिँ उच्च रक्तचाप भएकालाई बढी जोखिम हो भनेर चाहिँ देखाएको छ। यता चाहिँ त्यस्तो चाहिँ देखिएको छैन हाम्रोतिरको अनुभवमा. त्यसरी चाहिँ अब अलि उच्च रक्तचापमा पनि अब कुनै कुनै औषधि, अब औषधि के खानुभएको छ, कुनै कुनै औषधिले फेरि चाहिँ त्यो कोरोना भाइरसको विरुद्धमा पनि काम गर्छ भन्ने पनि विभिन्न खालको औषधि हुन्छ. त्यसमध्ये चाहिँ कुनै प्रकारको औषधिले त्यो पक्षको चाहिँ इन्जाइमहरू बढाइदिने हुनाले कोरोना भाइरससँग चाहिँ लड्नको लागि पक्षलाई मद्दत पुगेर रोगै कम लाग्ने भएको भन्ने अहिलेसम्मको रिपोर्टहरू आइरहेको छ. त्यसै हुनाले अब त्यही अब सबैभन्दा त अब ठुलो मान्छेको लागि त सजिलो छ नि, उहाँ चाहिँ अलिकति अलिक थोरै जोखिममा चाहिँ पर्नुभयो. अब तर अब तिनवटा कुरा पालना गर्यो भने त भइहाल्यो नि त. एक मिटरको दुरी सधैँ कायम गर्नु पर्यो, अनि हात चाहिँ अब धोइराख्नु भयो होला, बिचमा चाहिँ हात धुनु पर्यो, बाहिर अब चाहिँ अथवा घुलमिल भएर बस्नु पर्दाखेरि मास्कको प्रयोग गर्नु पर्यो, अथवा अन्यले यो नाकमुख छोपेर कुराकानी गर्दाखेरि पनि हुन्छ होला. खानेकुराले अब यही खानेकुरा खाएर ठ्याक्कै रोकिन्छ भनेर चाहिँ त्यस्तो अहिलेसम्म कहीँ कतै प्रमाणित भएको देखिँदैन. त्यो प्रमाणित भएको भए त यो रोगको लागि चाहिँ एउटा ठुलै आविष्कारको रूपमा प्रमाणित हुन्थ्यो. त्यस्तो छैन. अब सामान्यतया के भन्छ भने अब यो चाहिँ बिचबिचमा तातो पानी खानु, तातो पानी खाँदाखेरि यो गला अलिकति सफा हुन्छ भन्ने एउटा आधार होला. अर्को चाहिँ अहिले चाहिँ पानी धेरै खाइराख्यो भने शरीरमा विषाक्त पदार्थहरू चाहिँ यो किडनीको माध्यमबाट बाहिर निस्किने, त्यसले चाहिँ अनि चाहिँ अलि शरीरलाई स्वस्थ बनाउने, कोरोनाको संक्रमण भइहाल्यो भने पनि त्यसले चाहिँ धेरै अनि चाहिँ खराब असर नगर्ने भन्ने खालको एउटा मान्यता छ. तैपनि अब यो सबै कुराहरू विज्ञानले अहिलेसम्म प्रमाणित नगरिसकेको, त्यो पनि भरपर्दो वैज्ञानिक अनुसन्धानले प्रमाणित नगरेको हुनाले मैले चाहिँ एउटा चाहिँ सुझावको रूपमा चाहिँ मात्रै राखे हो. कोरोनाको संक्रमण अथवा यो कोरोनाको सँग जटिल संक्रमण हुँदैन भनेर भन्न सक्ने अवस्था चाहिँ छैन.
नमिता कुलुङ सोध्नुहुन्छ, यति बेला दीर्घ रोगीहरूलाई अस्पताल लैजानु सुरक्षित हुन्छ कि घरमै औषधि दिनु सुरक्षित हुन्छ?
अस्पतालमा लाँदाखेरि अलिकति जोखिम चाहिँ बढ्छ. अब त्यहाँ कोही संक्रमित हुनु रहेछ भने त्यो अस्पतालभित्र यदि भिडभाड रहेछ, हुलहाल रहेछ भने त्यो चाहिँ अनि उहाँलाई संक्रमण सहन सक्ने जोखिम बेसी हुन्छ. त्यस्तो भएको हुनाले चाहिँ अब आवश्यक नपर्दा त्यो नलानेर बरु भरसक त्यो चाहिँ टेलिफोनबाट सम्बन्धित चिकित्सकलाई औषधिको बारेमा आफ्नो डायग्नोसिसको बारेमा बताउने र उहाँले चाहिँ त्यसपछि दिएको सल्लाह अनुसार चल्यो भने चाहिँ ठिकै हुन्छ होला जस्तो मलाई लाग्छ.
डाक्टर मरासिनीलाई अन्तिम प्रश्न छ, कोरोना संक्रमण देखिने सबैलाई अस्पताल लानुको साटो सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका व्यक्तिलाई घरमै आइसोलेसनमा राख्न मिल्दैन र मिल्छ भने कसरी सुरक्षित रूपले राख्ने?
यस्तो अब हेर्नुहोस्, आइसोलेसनमा त राख्नु मिल्छ नि. आइसोलेसन क्वारेन्टाइन भनेको त होटेलको कोठा हो, सिङ्गल एकजना मात्रै सुत्ने अनि एट्याच बाथरुम भएको कोठा हो. त्यो कोठाबाट चाहिँ 14 दिनसम्म निस्कन दिँदैन. आइसोलेसन भने पनि त्यही हो, क्वारेन्टाइन भएको पनि त्यही हो. आइसोलेसनमा अलिकति चिकित्सकहरूको नर्सहरूको बेसी अनि चाहिँ अनि उहाँहरूको रेस्पेक हुन्छ, मनिटरिङ हुन्छ. तर अब चाहिँ क्वारेन्टाइनमा बसेको त अब त्यही ज्वरोको लक्षण हो. ज्वरोको लक्षण अथवा कुनै अरू जटिल किसिमको लक्षण देखियो भने फोनबाट अनि चाहिँ सम्बन्धित यो जसले हेरिरहेको छ स्वास्थ्य कर्मीलाई अस्पताललाई जानकारी गराउने हो. छैन भने चाहिँ अनि चाहिँ 14 दिन बस्ने, क्वारेन्टाइनमा बस्ने, अनि चाहिँ 13-14 दिनमै अनि चाहिँ त्यो चाहिँ पिसिआरको टेस्ट गरिन्छ. नेगेटिभ रिपोर्ट आएपछि त्यहाँबाट चाहिँ घर पठाइन्छ. क्वारेन्टाइनमा बसेको लागि चाहिँ भने पनि अब तपाईँले घरमा बस्नै नहुन्न भन्ने चाहिँ होइन. अब अहिले चाहिँ अब केही महिना अगाडि भनौँ न 1.5 महिना अगाडि जति ब्रिटिस प्रधानमन्त्री जोनसनलाई पनि यो चाहिँ कोरोनाको संक्रमण देखियो. उहाँ चाहिँ आफ्नै सरकारी क्वार्टरमा लन्डनमा बस्नुभयो, होइन लन्डनमा बस्नुभयो, उहाँलाई चाहिँ अस्पताल राखिएन. त्यस्तै स्पेनको प्रधानमन्त्रीको मिसेसलाई पनि भयो, उहाँ पनि क्वार्टरमै आराम गरेर ठिक पार्नुभयो. क्यानाडाको प्रधानमन्त्रीको श्रीमतीलाई भयो, उहाँले पनि क्वार्टरमै बसेर ठिक गर्नु, उहाँ अस्पताल जानु भएन. त्यसो गर्दाखेरि घरबाट जानै पर्छ, अस्पतालमा गएर बस्नै पर्छ भन्ने छैन. तर संक्रमण भएको हो कि क्योर भयो कि भएन भनेर त्यो पिसिआरको टेस्ट गरेर हेर्दा चाहिँ जरुरी छ. घरमा बस्नलाई पनि तपाईँको चाहिँ छुट्टै कोठा अनि चाहिँ बाथरुम भयो भने चाहिँ घरमा बस्नै नहुने भन्ने चाहिँ छैन.
सरुवा रोग विशेषज्ञ एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीलाई धन्यवाद.
अब मिलिजुली खण्डको दोस्रो अथवा तपाईँका मनको डोज. यो डोज तपाईँले देखे भोगेका वा तपाईँको मनमा लागेका कुराहरूबाट बनाइएको छ.
संक्रमणबाट जोगिने उपाय सिकाउँदै नन्दकृष्ण नेउपाने लेख्नुहुन्छ, घर बाहिर जाँदा मास्कको प्रयोग, भौतिक दूरी कायम जस्ता व्यवहार अपनाउने, घर फर्किएपछि साबुन पानीले राम्रोसँग हात गोडा तथा अनुहार धुने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता व्यवहार अपनाएमा कोरोना घरमा आउनबाटै रोक्न सकिन्छ.
अनि दीपक प्रसाद चौलागाईको सल्लाह छ, अस्तव्यस्त दिनचर्या, अप्राकृतिक खानपान, रहन सहन, आनी बानी, हावा पानीले गर्दा हाम्रो शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधी क्षमता कमजोर हुँदै गइरहेको छ। त्यसैले प्राकृतिक आहार विहार, सकारात्मक चिन्तन, आनी बानी, योग, ध्यान, साधना, जड़ीबुटीको उचित प्रयोग र सरसफाईमा ध्यान दिन सक्यो भने कोरोना मात्र होइन अरू धेरै सरूवा तथा दीर्घ रोगबाट बच्न सक्छौ।
कोपिला पौडेल खनिया लेख्नुहुन्छ, सकेसम्म सावधानी अप्नाउने, रोग लागिहालेमा तुरन्त उपचारको साथसाथै आत्मबल बढ़ाउने खालका कुराहरू सबैले गर्नुपर्छ।
कोरोना भाइरसको बारेमा धेरै कुरा कसैलाई थाहा छैन, विज्ञहरूले पनि छुट्टा छुट्टै कुरा गर्छन्। सत्य कुरा कसैलाई थाहा छैन, जसलाई रोग लागेको छ उसैले मात्र थाहा पाएको हुन्छ। यो थियो फेसबुकमा म नेपालीको टिप्पणी।
विदेशमा गएका नेपालीले समस्या भोग्नु पर्यो भन्दै केदार सिमखडा लेख्नुहुन्छ, पैसा नभएकाहरू विदेशी भूमिमा अलपत्र परेर पनि घर आउन पाइरहेका छैनन्। हामी विदेशमा रहेकाहरूले नेपालमा हाम्रो लागि सरकार नै छैन जस्तो लाग्न थालेको छ।
चिरञ्जीवी आचार्य व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, आत्तिनु पर्दैन, मरेपछि मात्रै कोरोना पोजिटिभ देखिन्छ।
मिलिजुली खण्डमा अब कोरोना बारेमा तपाईँका डोज तपाईँकै आवाजमा।
नमस्कार, मेरो नाम सन्देश खनाल, म हाल अहिले काठमाडौँ मिन भवनबाट बोल्दैछु। अहिले चाहिँ सरकारले यो कोरोना भाइरस सुरु भएदेखि नै लकडाउन गरेको अवस्था छ, धेरै दिन भइसक्यो। अब चाहिँ बिस्तारै चाहिँ खुकुलो पार्दै लग्दाखेरि कस्तो होला।
नमस्कार, मेरो नाम चाहिँ भीम बहादुर शिव भक्ति हो र म चाहिँ रामेछाप बेथान सुनापति गाउँपालिकाको हाल भक्तपुर सूर्य विनायक बस्छु। र मेरो चाहिँ लकडाउनको कारणले गर्दाखेरि सम्पूर्ण कामहरू बन्द भएर र अहिले चाहिँ यहाँनिर बस्नको निम्ति चाहिँ कठिन अवस्था भएको छ र मेरो परिवार सहित यहीँ छ र मेरो गाउँमा चाहिँ खासै केही पनि नभएको कारणले गर्दाखेरि म यहीँ बसिरहेको छु र मेरो काम धन्दा बन्द भएको कारणले गर्दा मलाई चाहिँ यहाँ खाना कोठाबाट तिर्न र परिवार पाल्नलाई समस्या भएको छ। त्यसैले सरकारले दिने राहत पनि केही पनि मैले नपाएको र कुनै संघ संस्थाबाट पनि केही राहत नपाएको कारणले गर्दाखेरि म चाहिँ राहत चाहन्छु।
नमस्ते, मेरो नाम सरोज कोइराला, नुवाकोट जिल्ला विद्युत नगरपालिका वडा नम्बर 12। हाल अहिले विश्वमा नै यस भाइरसले चाहिँ एकदम त्रासहीन बनाइरहेको अवस्थामा जुन नुवाकोटमा चाहिँ अहिले काठमाडौँ भ्यालीबाट चाहिँ मान्छेहरू ओसारिरहेको छ, यो चाहिँ कुन निकायबाट चाहिँ केले ओसारिएको हो? हामीले बुझ्नलाई सकेनौँ किसान वर्गहरूमा चाहिँ के भइरहेको छ भनेदेखि खेतीपाती गर्ने बेलामा चाहिँ बजारतिर बिउ बिजन लिन गयो, तपाईँको चाहिँ पुलिस बिचबाटबाट फर्काइदिने, यी दुनियाँभर भइरहेको छ हाम्रो यो विद्युत नगरपालिकाभित्र पनि। तर अहिले हाल चाहिँ काठमाडौँबाट चाहिँ तपाईँको 150-200 मान्छे चाहिँ जुन अहिले नुवाकोट भित्रिएको छन् त्यसलाई चाहिँ प्रहरी निकायहरूले चाहिँ कुनैले नै रोकटोक छैन।
नमस्कार, म चिङ्गार गाउँपालिका वडा नम्बर 3 हाल चिङ्गार गाउँपालिका वडा नम्बर 3 लगायत गाउँपालिकाका विभिन्न ठाउँहरूमा हाल भारतबाट आएका व्यक्तिहरू 9-10 मात्र क्वारेन्टाइनमा राखेर आज ड्युटी मात्र परीक्षण गरी घर घरमा पठाइएको छ। घरमा आएका व्यक्तिहरू 21 दिनसम्म होम क्वारेन्टाइनमा बस्ने भनिए तापनि उनीहरू कुनै पनि सावधानी नअपनाइकन घरमा घुमिल हुनुका साथै सार्वजनिक ठाउँहरूमा चाहिँ मनपरी घुमफिर गर्नुका साथ साथै सार्वजनिक धाराहरूको चाहिँ जथावत प्रयोग गरिएको पाइएको छ। यसले गर्दा स्थानीय स्तरमा चाहिँ कोरोना संक्रमणको त्रास निकै बढेको स्थानीय स्तरमा पाइएको छ।
अब कोरोना क्याप्सुलको विदाई डोज।
एकै परिवारका दुई दाजुभाइ थिए, एउटा लागू पदार्थ दुर्व्यसनी थियो र खराब काम गर्थ्यो, अर्को चाहिँ सफल व्यापारीको रूपमा समाजमा सम्मानित थियो। एकै बाबुआमाले जन्माएका र हुर्काएका दाजुभाइ किन यति अलग भए भनेर उनका मामाले भान्जाहरूको भिन्नता बुझ्न दुवैलाई एउटै प्रश्न गरे। पहिलोलाई सोधियो, तिमी किन खराब काम गर्छौ? उसले भन्यो, मेरो बाबु लागू पदार्थ दुर्व्यसनी हुनुहुन्थ्यो, बुबाले गर्दा घरमा सधैँ झगडा र कुटपिट हुन्थ्यो, मैले जे देखेँ त्यही सिकेँ। दोस्रोलाई सोधियो, अनि तिमी चाहिँ कसरी यति असल भयो? उसले भन्यो, मेरो बुबा लागू पदार्थ दुर्व्यसनी हुनुहुन्थ्यो, घरमा सधैँ झगडा हुन्थ्यो, बालाई देखेर मैले मनमनै आफू यस्तो घृणित मान्छे बन्न हुँदैन भनेर संकल्प गरे, सायद त्यही संकल्पको नतिजा हो यो। दाजुभाइ दुवैको प्रेरणाको स्रोत एउटै भए पनि सोच्ने तरिका भिन्न थियो। फरक यति हो, एउटाले सकारात्मक र अर्कोले नकारात्मक प्रेरणा लियो।
अहिले कोरोनाको कहरले मान्छेलाई धेरै समस्याले घेरेका छन्। अब बर्बादै भयो, अब उठ्नै नसकिने गरी फसियो, अब महामारीले सखाप पार्छ जस्ता त्रास र चर्चा भइरहेका छन्। तर हामीले चाहिँ यही त्रासका बीचबाट निस्किएर पूर्ववत जीवनमा फर्कन्छु भन्ने संकल्प लिएर अघि बढ्नुपर्छ।
कोरोना क्याप्सुलको आजका सबै डोज सकिए। मिलिजुली डोज तयार पार्न प्रश्न, जिज्ञासा र प्रतिक्रिया पठाउनु भएकोमा तपाईँलाई धन्यवाद। अर्को क्याप्सुलका लागि तपाईँका प्रश्नहरू पर्खँदै आजको कार्यक्रमबाट भोजेन्द्र बस्नेतसँगै मल्लिका थापा र मिलन मिल्सिना विदा हुन्छौ। बुधबार बिहान फेरि भेटौंला। नमस्कार।